यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेश गर्ने। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। निर्वाचनको समीक्षा, महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक पर्सि बस्दै। मध्य पूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी। र आजदेखि शुरू शहीद स्मारक एन्फा महिला लीग फुटबलमा संकटा क्लबको विजयी शुरूआत। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 निर्वाचन परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोलि दिउँसो राष्ट्रपति पौडेल समक्ष प्रतिनिधि सभा निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्ने बताउनुभयो। यसअघि प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित 110 सांसदलाई भोलि नै प्रमाणपत्र प्रदान गरिने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले कानूनमा तोकिएको क्लस्टर अनुसार गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो। राष्ट्रपति समक्ष निर्वाचन परिणाम सहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधानको धारा 76(1) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको योजना समग्र देशको विकास गर्नु रहेको बताउनु भएको छ। रासोपाद्वारा नवनिर्वाचित सांसदका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गर्नुभयो। रासोपालाई जनताले कानून बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानून निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राख्नुभयो। सभापति लामिछानेले आफूलाई केन्द्रमा राखेर नभई जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो। सभापति लामिछानेले विशेष परिस्थितिमा जनताले रासोपालाई विश्वास गरेकाले जिम्मेवारी बोध गरी काम गर्न सबैलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले पार्टीले उठाएको राइट टु व्हीकलको व्यवस्थालाई यसपटक कडाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्ग निर्देश गर्नुभयो। सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने समेत विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसदको नियमावली र पार्टीको विधान अनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गर्नुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक पर्सि शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा शुक्रबार दिउँसो 1 बजे बस्ने बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशना अनुसार अनुरोध गरिएको कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति तथा आगामी महाधिवेशनबारे छलफल हुने जनाइएको छ। काठमाडौँ उपत्यकामा आज परम्परागत घोडे जात्रा पर्व मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा आज टुडीखेलमा आयोजित घोडे जात्रा 2082 समारोहमा सहभागी हुनुभयो। त्यस अवसरमा घोडा दौड़, घोडा जम्प लगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। प्रधान न्यायाधीश प्रकाश मान सिंह रावतले असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। आज तनहुँ जिल्ला अदालतको निरीक्षण गर्ने क्रममा प्रधान न्यायाधीश रावतले अदालतप्रति आम नागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जापानिज इन्सेफ्लाइटिस विरूद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म 46,778 जनाले खोप लगाएका छन्। जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण दर पछिल्ला वर्षमा बढ़दै गएपछि 35 वर्षमाथिका नागरिकलाई लक्षित गरी यही चैत 1 देखि 5 गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिनुभएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नु भएको थियो। वहाँहरूबीच हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। यसै गरी प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सम्पन्न निर्वाचन, संसद सञ्चालन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हाँ, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रूद्राभिषेक पूजा गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरूप उक्त पूजा गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गर्नुभयो। काठमाडौँ महानगरपालिकाबाट करिब 8 वर्षको अवधिमा 2,911 जना सड़क आश्रित मानिसको उद्धार गरिएको छ। काठमाडौँ महानगरपालिकाले 2074 मंगसिर 1 गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सड़क आश्रित मानव व्यवस्थापनको काम शुरू गरेको हो। आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएका मध्ये 315 जनाको मृत्यु भएको छ। 713 जनालाई पारिवारिक पुनर्मिलन र 336 जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उहाँले उद्धार गरिएका मध्ये अहिले आश्रमको संरक्षणमा 268 जना रहेका बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दावी गरेको छ। इरानले खातिब मारिएको विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि इजरायली आक्रमणमा आफ्ना सुरक्षा प्रमुख अली लारिजानी मारिएको बदलामा इरानले इजरायलमाथि क्षेपास्त्र प्रहार तीव्र बनाएको छ। यसैबीच इजरायलले लेबननको राजधानी बेरूतमा आक्रमण जारी राखेको छ। मध्य पूर्वमा चर्किएको युद्ध र बढ़दो भू राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्यलमा परेको छ। बेजिङले वाशिङटनसँग सम्पर्क कायम गरेको जनाए पनि भ्रमणको समय तालिका भने सार्वजनिक गर्न भने मौनता अप्नाइएको छ। चीनी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा हाल उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। नागरिक लगानी कोषको 36औं वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याज दर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अर्थमन्त्री खनालले मध्य पूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति श्रृंखलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। समान प्रकृतिको आमदानी तथा सामाजिक सुरक्षा सम्बन्धी रकममा न्यून कर लगाउनु पर्नेमा अर्थमन्त्री खनालले जोड़ दिनुभयो। कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै नागरिक लगानी कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो। विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनका लागि 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.5 अर्ब रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलप्रासी जिल्ला समेट्ने गरी ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकको यही मार्च 13 तारीकमा वाशिङटनमा भएको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो। नेपालको शहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालय मार्फत अगाडि बढ़ाइएको यो परियोजना कार्यान्वयन गर्न 12 अर्ब 35 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट लाग्ने अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। विश्व ब्याङ्कलाई ऋण दिने निर्णय गरेपछि अब नेपाल सरकारलाई केही दिनमै औपचारिक जानकारी गराउने र मन्त्री परिषद बैठकले ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जाने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो। ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना नेपाल सरकारको शहरी विकास मन्त्रालयको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लुम्बिनी प्रदेश सरकार सम्बन्धित स्थानीय तह र विश्व ब्याङ्कको सहयोगमा कार्यान्वयन हुने एक समग्र पर्यटन पूर्वाधार तथा सम्पदा संरक्षण सम्बन्धी कार्यक्रम हो। नेपाल विद्युत प्राधिकरणले जर्मन सरकारको सहयोगमा लेखनाथ दमौली 220 केभी प्रसारण लाइन परियोजनाको निर्माण कार्य शुभारम्भ गरेको छ। बुधबार तनहुँको दमौली सब स्टेशनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव साके, नेपालका लागि जर्मन राजदूत उडो बोल्ज, केएफडब्ल्यू विकास बैंकका बंगलादेश तथा नेपाल निर्देशक माइकल सुमसर लगायतका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनुभएको थियो। जर्मन सरकारको केएफडब्ल्यू विकास बैंक मार्फत सह वित्त पोषित त्यस परियोजना अन्तर्गत करिब 45 किलोमिटर लामो 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सब स्टेशन स्थापना गरिनेछ। कैलाली भन्सार कार्यालय धनगढ़ीले 8 महिनाको अवधिमा 5 अर्ब 40 करोड़ 67 लाख राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिणाममा राजस्व संकलन गरेको जनाएको छ। त्यस भन्सार कार्यालयलाई भन्सार विभागले चालू आर्थिक वर्षका लागि 9 अर्ब 71 करोड़ 15 लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ।
शहीद स्मारक महिला लीगमा संकटाले उत्कृष्ट शुरूआत गरेको छ। च्यासल मैदानमा भएको उद्घाटन खेलमा संकटाले न्यूरो टीम एनआरटीलाई 4-0 गोलले हरायो। संकटाको जितमा विदेशी खेलाड़ीको प्रदर्शन अब्बल रह्यो। खेलको 28 मिनट भित्र संकटाले 3 गोल गर्यो। 5 मिनटमा विन थिङ टुङले गोलको खाता खोलिन्। उनी म्यानमार राष्ट्रिय महिला टोलीकी कप्तान हुन्। खेलको 36 मिनटमा लुसिया लीला जोस मिकिमिलले संकटाको अग्रता 2 गुना पारिन्। 28 मिनटमा सुक्रिया मियाले गोल गर्दा संकटाले पहिलो हाफमा 3-0 गोलको अग्रता बनायो। एनआरटी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। 52 मिनटमा क्लिनराबल ओकुसु अमनकाले संकटाका लागि 4th गोल गरिन्। यो सँगै संकटा 4-0 जित दर्ता गर्न सफल भयो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। ललितपुर स्थित च्यासल रंगशालामा सम्पन्न दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई 5-0 गोलको फराकिलो अन्तरले पराजित गर्यो। आर्मीको जितमा अञ्जना टुलुङ राईले 2 गोल गरिन् भने दिपा साई, हिमा चौधरी र तुलसा भोराले समान 1-1 गोल थपे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै 5 गोल गर्न सफल भयो। यस जितसँगै आर्मीले पहिलो खेलमा 3 अङ्क जोड्दै लिग तालिकामा शीर्ष स्थानमा कब्जा जमायो। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको यू T20 लिग खेल्ने भएका छन्। लिज रेड ल्यान्सले सन्दीपलाई टोलीमा भित्राएको हो। उनलाई क्लबले ड्राफ्ट अघि नै प्री साइन गरेको जनाएको छ। यू T20 लिग बेल्जियमको पहिलो फ्रेन्चाइज लिग क्रिकेट लिग हो। बेल्जियम क्रिकेट फेडरेशनले टेस्टियो लिजेन्स स्पोर्ट्स LLC साझेदारीमा आयोजना हुन लागेको लिग आगामी जून 6-14 जूनसम्म चल्नेछ।
अब मौसम। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको पहाड़ी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को परिणाम सहितको प्रतिवेदन भोलि राष्ट्रपति समक्ष पेश गर्ने। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। निर्वाचनको समीक्षा, महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय कार्य समिति बैठक पर्सि बस्दै। मध्य पूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी र आजदेखि शुरू शहीद स्मारक एन्फा महिला लीग फुटबलमा संकटा क्लबको विजय शुरूआत। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।